यस प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले पारित। बेलायतले उपलब्ध गराउने 13 अर्ब 8 करोड़ रूपियाँ अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। देशका 73 जिल्लामा यो वर्ष 2,365 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। डेंगीका बिरामीको सरकारी अस्पतालमा हुने उपचार खर्च सरकारले बेहोर्ने। र इजरायलले गाजाको मध्य तथा दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 27 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब 13 अर्ब 8 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विभिन्न परियोजनाका लागि बेलायत सरकारबाट प्राप्त हुने 77.3 मिलियन पाउन्ड स्टर्लिङ अर्थात करिब 13 अर्ब 8 करोड़ रूपियाँ बराबरको अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृति गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट प्रस्तावित 20 मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा 10 मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। यसै गरी राजस्व न्यायाधिकरण नेपालगंजको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश श्यामजी प्रधानलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने र प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय भएको संचार मन्त्री गुरूङले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव र कानून मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ। यस्तै रक्षा मन्त्रालयका सहसचिव आलोक चन्द्र श्रेष्ठ र नेपाल कानून आयोगका सहसचिव पारासुर ढुंगानालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गरी क्रमशः सत्य निरूपण तथा मेलमिलाप आयोग र नेपाल कानून आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरेको छ। समितिको आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पास गर्ने निर्णय गरेको हो। बैठकमा सहमति जुट्न नसकेको विषयमा राजनैतिक रूपमा गठन गरिएको 3 दलीय विधेयक सहजीकरण कार्यदलले जुटाएको सहमति अनुसार कानून मन्त्रालयले प्रस्ताव पेश गरेको थियो। प्रस्तावमाथिको छलफलपछि सभापति विमला सुवेदीले समितिको प्रतिवेदन सहित विधेयक सर्वसम्मतिले पास भएको घोषणा गर्नुभयो। सभापति सुवेदीले प्रतिनिधि सभाको अब बस्ने बैठकमा विधेयकको प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी समेत गराउनुभयो। यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले विधेयक पीड़ितलाई न्याय दिने गरी आएको भन्दै यसलाई ढिला नगरी प्रतिनिधि सभाबाट पास गरेर बढ्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा जुटेको सहमतिले दिगो शान्तिका लागि सकारात्मक सन्देश दिएको र विधेयक पीड़ितलाई न्याय दिने गरी आएको बताउनुभयो। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुट्न नसकेका विषयमा टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिजो प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा मुख्य गरी 4 वटा विषय, मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषा, मेलमिलापको लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्दमा जोड़िएका तथा प्रभावित व्यक्तिहरू र मृत्यु भएका घाइते तथा अपाङ्गता भएका सुरक्षाकर्मी र उनीहरूका परिवार र घटी सजायको माग दाबी रहेका थिए। द्वन्दकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय लामो समयदेखि विवादित रहँदै आएकाले समितिमा कुनै ठोस सहमति हुन सकेको थिएन। विधेयक सहजीकरण कार्यदलले मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानव अधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति जुटाएको थियो। विधेयकमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा सहमतिका लागि पीड़ितको सहमति अनिवार्य गरिएको छ। द्वन्दकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीड़ित सरह परिपूर्ण दिने सहमति भएको छ। यस्तै बहिर्गर्मित लड़ाकुहरूलाई द्वन्द प्रभावितका रूपमा परिपूर्ण दिने सहमति पनि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि कार्यक्रम ल्याउने बताउनु भएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्वास्थ्य मन्त्री पौडेलले डेंगी तथा हैजा संक्रमणको उच्च जोखिम आगामी भदौ र असोज महिनामा रहेको भन्नुहुँदै सावधानी र सचेतता विस्तारमा सबैको भूमिका अपरिहार्य रहेको बताउनुभयो। बैठकमा सांसदहरूले दूषित खानेपानी कारण हुने संक्रमण नियन्त्रणका लागि पूर्व तयारी र प्रभावकारी रणनीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले सर्वसुलभ स्वास्थ्य उपचार, जनशक्ति व्यवस्थापन, उपकरण खरिदमा हुने अनियमितता जस्ता समस्याहरूको अनुगमन तथा समस्या समाधानको लागि कदम चाल्न मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठकमा आज पार्टीको सातै प्रदेश समितिका सभापतिहरूले आफ्नो धारणा राख्नु भएको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रदेश सभापतिहरूले केन्द्रले हस्तक्षेप गरेको गुनासो गर्नुहुँदै प्रदेश समितिहरूलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ दिनुभएको नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश रण महतले बताउनुभयो। प्रवक्ता डाक्टर महतले बैठकपछि संचारकर्मीहरूसँगको कुराकानीमा केन्द्रले प्रदेश समितिमाथि कुनै हस्तक्षेप नगरेको र प्रदेश सरकार बनाउने क्रममा समेत सम्बन्धित प्रदेशको संसदीय दललाई निर्णय गर्ने अधिकार दिएको उल्लेख गर्नुहुँदै प्रदेश सभापतिहरूले प्रदेश संरचनालाई थप बलियो बनाउन सुझाव दिनुभएको बताउनुभयो। आजको बैठकमा प्रदेश समितिका सभापतिहरूले धारणा राख्ने क्रम सकिएपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम शुरू भएको र निरन्तर छलफल गरी यही साउन 28 गतेसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको प्रवक्ता महतले जानकारी दिनुभयो। हिजोदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा छलफलका लागि महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, पार्टीको संगठन विस्तार का लागि 100 दिने सांगठनिक अभियान, भातृ संघ तथा सुभेक्षुक संस्थाको अधिवेशन लगायतका विभिन्न 11 विषयहरू पेश भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरेको छ। डेंगीको संक्रमण बढ़ेपछि हरेक शुक्रबार सरकारी तथा गैर सरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाई गर्नका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। मन्त्रालयले आफ्ना कार्यालयमा डेंगी संक्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। मन्त्रालयले सरकारी अस्पताललाई डेंगी संक्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पताल परिसरमा डेंगी डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ। प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने पनि जानकारी दिनुभयो। यो वर्ष 73 जिल्लाका 2,365 जनामा डेंगी संक्रमण तथा पुष्टि हुनुको साथै एकजनाको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ। सांसदहरूले विद्यालय शिक्षा विधेयक 2080 अपाङ्गता मैत्री हुनुपर्ने माग गर्नुभएको छ। प्रतिनिधि सभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गता मैत्री हुनुपर्ने विषयलाई ऐनमै समावेश गर्नुपर्ने माग गर्नुभयो। उहाँहरूले विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अतिरिक्त शुल्क उठाइरहेको भन्दै विद्यालयको पोशाक, पुस्तक र कापी अभिभावक आफैले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमै उल्लेख गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण तथा विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी विषयलाई व्यवस्थित गर्न विद्यालय शिक्षासँग सम्बन्धित प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले सो विधेयक ल्याइएको हो। विद्यालयको स्थापना, सञ्चालन, पाठ्यक्रम तथा पाठ्य सामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरूवा कार्यवाही तथा अवकाशका विषयमा एकरूपता ल्याउनका लागि पनि विद्यालय शिक्षा सम्बन्धी विधेयक ल्याउनु पर्ने आवश्यकता औंल्याइएको छ। विधेयकमाथि संशोधन राख्नुहुने सांसदहरूले विद्यालय स्तरमा मातृभाषा अध्ययनका लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गर्नुपर्ने, विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा संलग्न हुन नपाउने, विद्यालयमा प्राध्यापक उपप्राध्यापक नियुक्ति त्यसै गरी संचालक समिति वा अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने संशोधन राख्नु भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय कृषकका समस्या समाधानमा केन्द्रित रहने बताउनु भएको छ। कृषि विभागले आज ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा कार्यक्रममा मन्त्री अधिकारीले किसान लक्षित कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो। मन्त्री अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार्न र उत्पादन थप वृद्धि गर्न आफूले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको र आगामी दिनमा का विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार क्षेत्रमा प्लास्टिक मुक्त क्षेत्र अभियानको शुरूआत गर्नुभएको छ। वातावरणका क्षेत्रमा कार्यरत संस्था साथसाथै फाउण्डेशनको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटवार्तापछि मन्त्री ठकुरीले मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लास्टिकका सामग्रीको प्रयोग हटाउन आफ्नै कार्यकक्षबाट प्लास्टिक मुक्त क्षेत्र अभियान शुरू गर्नुभएको हो। त्यस अवसरमा मन्त्री ठकुरीले सिंहदरबारका प्रवेशद्वारमा प्लास्टिक मुक्त क्षेत्र सम्बन्धी सचेतनामूलक होर्डिङ बोर्ड राखेर अनुगमन गरी अभियान अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारले वातावरण र मानव स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न 2078 साउन 1 देखि 40 माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन आयात बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध र 2079 साउन 12 गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन आयात बिक्री वितरण वा भण्डारण गर्न रोक लगाउने निर्णय गरे पनि पूर्ण रूपमा कार्यान्वयन भने भएको छैन। प्रधान सेनापति प्रभुराम शर्माले ब्लादीकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गर्नुभएको छ। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभारको बुझारत गर्नुभएको हो। मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको 45 प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब 1 महिनापछि जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुने गरी रथी सिग्देललाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसक्नु भएको छ। प्रधान सेनापति शर्मा 3 वर्षीय पदावधि आगामी भदौ 24 गते सम्पन्न भई अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। नेपाल विद्युत प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिले माग गरे अनुसार डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ। समितिले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे टीओडी मिटरको सबै विवरण पेश गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिइएको थियो। सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिनुभयो। टीओडी लोड प्रोफाइल, टीओडी डाउनलोड लगसिट, एम्पावरको बिल, छूट बिल, विभिन्न तहका अदालतले गरेको फैसला लगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणले जनाएको छ। सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ। परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो। नेपाल ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले 21,000 भन्दा बढ़ी नेपाली ओमनमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरी नजिक स्कूल बसले ठक्कर दिँदा गोठालो गएका एकजनाको मृत्यु भएको छ। कोहलपुरको ज्ञानकुञ्ज स्कूलको बसले ठक्कर दिँदा 26 वर्षीय गोविन्द ओलीको मृत्यु भएको र बसको ठक्करबाट 18 खसी बाख्रा पनि मरेको प्रहरीले जनाएको छ। ओलीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बसले ठक्कर दिँदा 18 खसी बाख्रा र त्यसै गरी ओलीको पनि मृत्यु भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। ऐतिहासिक एवं पर्यटकीय स्थलको रूपमा चिनिने मोरङको सुनवर्सी नगरपालिका एकमा रहेको कमल पोखरी संरक्षणको अभावमा ओझेलमा पर्न थालेको छ। आवश्यक बजेट तथा प्रचार प्रसारको अभावमा व्यवस्थित नहुँदा पोखरी ओझेलमा परेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
पूर्व पश्चिम राजमार्गको पथरी बजारदेखि 13 किलोमिटर दक्षिण शुक्रबारे केचना बजार क्षेत्रमा पर्ने सो पोखरीमा दुर्लभ सेतो कमलको फूल तथा विभिन्न प्रजातिका जलचर प्राणी साथै वनस्पति पाइन्छ। सयौं वर्ष पुरानो तथा स्थानीय पर्यटकहरूको रोजाइमा परेको पोखरीको संरक्षणमा ध्यान जानुपर्ने स्थानीय रत्नबहादुर श्रेष्ठको भनाइ छ।
अहिले ओझेलमा भइरहेको छ, अब यसलाई सरकारले चाहिँ हेर्नु पर्यो, बजेट मिलाएर यहाँनिर ल्याउनु पर्यो, यो सरकारले सबैले यस्तो छ भनेर पर्यटक पनि आउने हामीले यो योजना बनाउनु पर्यो, अनि नै हाम्रो यहाँनिर विकास हुन्छ।
कोशी प्रदेश सरकारले पोखरीलाई थप व्यवस्थित गर्न गत आर्थिक वर्ष बजेट छुट्याएको थियो, तर त्यो बजेट प्राप्त नभएको र आगामी दिनमा गुरू योजना बनाएर यसलाई विकास गर्ने प्रदेश सरकारले लक्ष्य लिएको आन्तरिक मामिला तथा कानून मन्त्री लीला बल्लभ अधिकारीको भनाइ छ।
अत्यन्तै ऐतिहासिक कमल पोखरी हो, यसको संरक्षणको लागि गुरू योजना तयार गरेर वृहत यसलाई संरक्षण गर्नुपर्ने जरुरी छ। यो यहाँको ऐतिहासिक र आन्तरिक पर्यटक क्षेत्रको रूपमा यसलाई विकास गर्ने हामीले लक्ष्य लिएका छौँ। प्रदेशले अहिले 27 लाख अराउन्ड यसको संरक्षणको लागि बजेट विनियोजन गरेका छ, तर यो पर्याप्त छैन। अब क्रमशः हामी आगामी वर्षहरूबाट यसको विकासको लागि चाहिँ बजेट छुट्याउँदै जान्छ, यसलाई धार्मिक तथा पर्यटक क्षेत्रको रूपमा हामी विकास गर्दै जान्छ।
7 बिघा क्षेत्रफलमा पानीको भाग रहेको तथा धार्मिक महत्व समेत बोकेको सो पोखरीमा किराँत धर्मावलम्बीहरूले चण्डी पूर्णिमाका दिन चण्डी तथा साकेला नाच समेत गर्दै आएका छन्। सुनवर्सी नगरपालिकाका प्रमुख श्याम कुमार राजवंशीले बाह्य तथा आन्तरिक पर्यटक भित्राउने गरी स्थानीय र प्रदेश सरकारको बजेटबाट पोखरीलाई व्यवस्थित गर्न लागेको बताउनुभयो।
सुनवर्सी नगरपालिकाले यसलाई विकास गर्नको निम्ति प्रदेश सरकारबाट बजेट ल्याएको छौ, नगर र वाडाको पहलमा अब यसलाई पर्यटकीय क्षेत्रमा परिणत गर्ने बाह्य पर्यटक भित्राउने हाम्रो पहिलो उद्देश्य।
रंगेली पथरी सड़कको बीचमा पर्ने सो ठाउँमा अहिले मोरङ झापा तथा सुनसरी जिल्लाबाट आन्तरिक पर्यटकहरू पोखरी हेर्न तथा सिजनमा पिकनिक खाना आउने गरेका छन्। त्यसकारण धार्मिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने यस्ता पोखरीको संरक्षण एवं प्रचार प्रसारमा ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको मध्य तथा दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 27 जनाको मृत्यु भएको छ। इजरायली सेनाले उत्तरी गाजाको बेट हानुन र बेट लाहिया क्षेत्रमा रहेका प्यालेस्टाइनीहरूलाई तत्काल अन्यत्र जान भने लगत्तै गरेको सो आक्रमणमा एक महिला र उनका बालबालिका समेत मारिएको अधिकारीहरूले बताएका छन्। इजरायलले गाजा क्षेत्रमा रहेका विभिन्न शरणार्थी शिविरहरूलाई लक्षित गरी आक्रमण गर्ने गरेको छ। गत अक्टोबर 7 हमास विद्रोही समूहले इजरायली सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा अहिलेसम्म करिब 40,000 प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने 92,000 जना मानिस घाइते भएका छन्। जापानको दक्षिणी क्षेत्रमा 6.9 र 7.1 म्याग्निच्यूडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वे यूएसजीएसले भूकम्प क्युसुको मियाजाकी क्षेत्रमा 33 किलोमिटरको गहिराईमा रहेको बताएको छ। जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा त्यसै गरी कागो सीमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। सुनामीको छाल पटक पटक आउन सक्ने भएकाले अर्को सूचना जारी नहुँदासम्म समुद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन जापानको मौसम विज्ञान निकायले भनेको छ। भूकम्पपछि सावधानीका लागि प्रधानमन्त्री फुमियो किसिदाले सुनामी र स्थानान्तरण सम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन, सर्वसाधारणलाई उद्धार गर्ने जस्ता कदम चाल्न र जति सक्दो चाँडो क्षतिको बारेमा स्थितिको आंकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिनुभएको छ। वहाँले स्थानीय तहसँग घनिष्ठ समन्वय कायम गर्न र जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी र अन्य उद्धारमा खटिने संघ संस्थालाई निर्देशन दिनुभएको छ। द्वन्दग्रस्त म्यानमाबाट भागेर बंगलादेश जाने क्रममा डुंगा दुर्घटना हुँदा 34 जना रोहिंग्या शरणार्थीको मृत्यु भएको छ। बंगलादेशको नदीमा मंगलबार भएको दुर्घटनामा साना बालबालिकाहरूसहित 34 जनाको शव निकालिएको त्यहाँको प्रहरीले जनाएको छ। अराकान आर्मी एएले नोभेम्बरमा सत्तारूढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द फैलिएको हो। बंगलादेशमा करिब 10 लाख रोहिंग्याले शरण लिएका छन्, जसमध्ये अधिकांश सन् 2017 सैन्य दमनपछि रखाइनबाट भागेका थिए। नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत पलायन भएपछि आन्दोलनकारी विद्यार्थीहरूको माग बमोजिम राष्ट्रपतिले प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेको हो। स्वदेश फर्किएपछि 84 वर्षीय युनुसले गर्नुपर्ने काम धेरै भएको बताउनुभयो। राष्ट्रपति मोहम्मद सहाबुद्दीन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि महम्मदलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो। विद्यार्थीहरूले सेनाले बनाएको सरकार अस्वीकार्य हुने घोषणा गरेका थिए। युनुसको नेतृत्वमा बंगलादेश अधिनायकवादी शासनबाट प्रजातान्त्रिक पद्धतिमा फर्कने अपेक्षा गरिएको छ।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा बिहिबार सम्बन्धित मन्त्रालयका सचिव योजना र बजेट महाशाखाका प्रमुखहरूसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले राष्ट्रिय गौरवका आयोजना प्राथमिकता प्राप्त आयोजना तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्र आयोजनाहरू अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुहुँदै प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने पनि बताउनुभयो। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहिबार बसेको बैठकले सरकारलाई नेपालको हवाई उड्डयन सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्न निर्देशन दिएको छ। समितिका सभापति राजकिशोर यादवले यसअघि भएका हवाई दुर्घटना सुरक्षा र नियमन सम्बन्धी सरकारद्वारा गठित छानबिन समिति एवं कार्यदल मार्फत पेश भएका अध्ययन प्रतिवेदनबारे समितिलाई जानकारी गराउन निर्देशन दिनुभयो। यस्तै समितिको सो बैठकले नेपालको हवाई सुरक्षा र विद्यमान कानून र अन्तर्राष्ट्रिय अभ्यास कार्यान्वयन भए नभएको सम्बन्धमा 15 दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत निर्देशन दिएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालको हवाई सुरक्षालाई भरपर्दो बनाउन सरकार गम्भीर रहेको बताउनुभयो। पर्यटन मन्त्री पाण्डेले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको उल्लेख गर्नुहुँदै हवाई सुरक्षाका लागि अल्पकालीन मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोज्ने पनि बताउनुभयो। यसअघि समितिको बैठकमा सांसदहरूले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सम्बन्धमा बोल्नुहुँदै नियामक निकायहरू जिम्मेवार नहुँदा दुर्घटना बढ़ेकोमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। नवलपरासी बर्दघाट सुस्ता पूर्व दूध उत्पादनमा आत्मनिर्भर बनेको छ। उत्पादित दूधको तथ्याङ्क आधारमा नवलपरासी बर्दघाट सुस्ता पूर्व विगत 3 वर्षदेखि नै आत्मनिर्भर देखिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईले बताउनुभयो। विश्व स्वास्थ्य संगठनले विकास उन्मुख राष्ट्रमा एक व्यक्तिलाई 1 वर्षमा 91 लिटर दूध उपलब्ध हुनुपर्ने मापदण्ड तोकेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा उत्पादन भएको दूधको आधारमा त्यहाँको कुल जनसंख्यालाई आधार मान्दा एकजनालाई 146 लिटर दूध पुग्ने देखिएकाले जिल्ला दूध उत्पादनमा आत्मनिर्भर हुनुका साथै निर्यात गर्ने अवस्थामा पुगेको तथ्याङ्कले देखाएको छ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। एसियाली फुटबल महासंघले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको हो। विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट राखेपले खेल मैदानको रेखदेख र संरक्षण शुरू गरेको थियो। यसैबीच एएफसीका प्रतिनिधिले यही साउन 9 गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको छ। दशरथ रंगशालाको खेल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै साउन 29 गते एएफसी च्यालेन्ज लीग छनौटको प्लेअफ अन्तर्गत भूटानको पारो एएफसी र नेपालको चर्च बोइज युनाइटेड बीच खेल हुने भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएपछि नेपालमा नै गत चैत 8 गते आयोजना हुनुपर्ने विश्वकप छनौट अन्तर्गतको दोस्रो चरणको नेपालले बहराइनको मैदानमा खेलेको थियो। जेठ 24 गते युए संघको खेल पनि साउदी अरबमा भएको थियो। एभरेस्ट महिला भलिबल लीगमा पहिलो सिजनमा 6 टोलीले सहभागिता जनाउने भएका छन्। आयोजक इन्फिनिटी डिप्स प्रालीले बिहिबार 6 टोलीलाई सहभागी गराउन लागि जानकारी दिएको हो। आयोजकका अनुसार काठमाडौँ, ललितपुर, मधेस, गण्डकी, चितौन र कर्णालीले सहभागिता जनाउनेछन्। काभा नेसन्स लीगको उपविजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई काठमाडौँ महानगरपालिकाले बिहिबार 1-1 लाख सहित पुरस्कृत गरेको छ। त्रिपुर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा बुधबार भएको फाइनलमा नेपाली टोली भारतसँग 3-2 पराजित भएको थियो। टोलीमा रहेका 14 खेलाड़ी र प्रशिक्षक जगदीश भट्टलाई महानगरले जनै 1,00,000 रूपियाँ पुरस्कार प्रदान गरेको हो। टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बजचारी र फिजियो लोकेन्द्र कुँवरले समान 50,000 रूपियाँ प्राप्त गरे।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 5.2 मिलिमिटर। काठमाडौँको अधिकतम 29.8, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 20.9 मिलिमिटर। पोखराको अधिकतम 31.6, न्यूनतम तापक्रम 23.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.2, न्यूनतम 24.1 डिग्री सेल्सियस, वर्षा 10.1 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 35.2, न्यूनतम तापक्रम 24.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणको प्रमुख समाचार फेरि एकपटक। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले पारित। बेलायतले उपलब्ध गराउने 13,08,00,000,000 रूपियाँ अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। देशका 73 जिल्लामा यो वर्ष 2,365 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। डेंगीका बिरामीको सरकारी अस्पतालमा हुने उपचार खर्च सरकारले बेहोर्ने। र इजरायलले गाजाको मध्य तथा दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 27 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।